शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल चैत 9 गते बिहिबार, नेपाल सम्बत 1143 मार्च 23 तारिक सन् 2023।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
नयाँ गठबन्धनलाई भागभण्डा मिलाउन सकस, मन्त्रालय बाँडफाँडको प्रस्ताव बनाउन प्रधानमन्त्रीलाई जिम्मा।
राजनैतिक चलखेलले प्रहरीको नेतृत्व सधैँ अस्थिर, 2046 पछि फेरि 17 आइजिपी, एकजनाको मात्रै कार्यकाल पूरा।
सभामुखको अधिकार कटौती गर्न नियमावलीमा संशोधन प्रस्ताव, प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्ने 3 युवालाई मुद्दा चलाउने तयारी।
भारतमा एक पटाका कारखानामा विस्फोट हुँदा 8 जनाको मृत्यु, 17 जना अस्पताल भर्ना।
र 3 नेसन्स कप फुटबलमा नेपालको विजय सुरुवात।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनभित्र प्रदेशको सत्तालाई लिएर संघर्ष सुरु भएको छ। एमाले मुख्यमन्त्री भएका प्रदेशको नेतृत्व लिन काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच होड चलिरहेको छ। गठबन्धनकै मुख्यमन्त्री भएका प्रदेशमा पनि सहयात्री अन्य दलले दावी गरेका छन्। बागमती प्रदेशमा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शालिगराम जमकटेलले हिजो विश्वासको मत लिन खोजे पनि काङ्ग्रेसले आफ्नो पोजिसन स्पष्ट नगर्दा शुक्रबारसम्म प्रदेशसभा बैठक स्थगन गरिएको छ। काङ्ग्रेसका बागमती प्रदेशसभा संसदीय दलका नेता बहादुर सिंह लामाले सरकारको नेतृत्व दावी गर्नुभएको छ। काङ्ग्रेस प्रमुख सचेतक कुन्दन राज काफ्लेले प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले स्वाभाविक रूपमा सरकारको नेतृत्व दावी गरिएको बताउनुभयो। लामासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका प्रदेश सभापति इन्द्रबहादुर बानिया समूह भने जमकटेललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुनुपर्ने पक्षमा छ। काङ्ग्रेसको मंगलबार बसेको प्रदेश कार्य सम्पादन समिति बैठकले जमकटेलको पक्षमा विश्वासको मत दिन निर्देशन दिएको थियो, तर दलका नेता लामाले मुख्यमन्त्रीमा दावी गरेपछि सत्ता गठबन्धनमा समस्या सृजना भएको हो। प्रदेशको ठूलो दल काङ्ग्रेस अनुपस्थित हुने भएपछि हिजो हुने भनिएको प्रदेशसभा बैठक 2 दिन सारिएको छ। मुख्यमन्त्री जमकटेल शुक्रबार विश्वासको मत लिने योजनामा हुनुहुन्छ। माओवादी केन्द्रका मुख्यमन्त्री रहेको कर्णालीमा समेत काङ्ग्रेसले सरकारको नेतृत्व दावी गरेको छ। चुनावी गठबन्धन ब्युतिएपछि सुरुमा सरकारको नेतृत्व काङ्ग्रेसले गर्नुपर्ने संसदीय दलका नेता जीवन बहादुर शाहीले बताउनुभयो। प्रदेशसभा निर्वाचनका बेला माओवादी र एकीकृत समाजवादीको समर्थनमा शाही कर्णालीमा मुख्यमन्त्री हुनुहुन्थ्यो। मुख्यमन्त्रीमा निरन्तरताकै लागि उहाँले पुनः प्रदेशसभामा चुनाव लड्नु भएको थियो। माओवादीकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले तत्कालको अवस्थामा मुख्यमन्त्रीमा माओवादी नेतृत्वको विकल्पबारे सोच्नै नसकिने बताउनुभयो। अध्यक्ष केसीले अहिले एमाले लिएका मन्त्रालयसहित काङ्ग्रेस सरकारमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो। कर्णालीमा अहिले एमालेको समर्थनमा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री हुनुहुन्छ। जसपाको नेतृत्व रहेको मधेस प्रदेशमा जनमत पार्टीले मुख्यमन्त्री दावी गरेको छ। गत पुस 10 एमालेसहितको गठबन्धन बन्दा जसपा र जनमतबीच सरकारको नेतृत्व आधा आधा कार्यकाल गर्ने सहमति भएको थियो। जनमत पार्टीका सचेतक समेत रहेका पार्टी महासचिव चन्दन कुमार सिंहले काङ्ग्रेससहितको नयाँ गठबन्धन बनेकाले मधेसमा पनि सरकारको नेतृत्व नयाँ ढंगले चुन्नुपर्ने बताउनुभयो। उपराष्ट्रपति निर्वाचनका क्रममा मधेस तराई केन्द्रित 3 दल जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच समीकरण बनेको थियो। ती 3 दलले जनमत पार्टीकी उपराष्ट्रपति उम्मेद्वार ममता झालाई समर्थन गरेका थिए। भागबण्डा मिलाउन संघमा सकस, प्रदेशमा संघर्ष। कान्तिपुरमा समाचार छ।
सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरूले मन्त्री परिषद विस्तारका लागि मन्त्रालय बाँडफाँडको प्रस्ताव बनाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन्। प्रधानमन्त्री प्रचण्डले बनाएको सहमतिको प्रारम्भिक प्रस्तावमा छलफल गरेर टुङ्गोमा पुग्ने उनीहरूको तयारी छ। गठबन्धनमा आबद्ध मुख्य 4 दलका नेताको हिजो बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले प्याकेजमै प्रस्ताव बनाउने र त्यसमा सबैका चासो सम्बोधन गर्ने गरी सहमति खोज्ने प्रस्ताव गर्नुभएको थियो। गठबन्धनको आज वा भोलि बस्ने बैठकमा प्रधानमन्त्रीले तयार पारेको प्रस्तावमा छलफल गरी सहमति जुटाउने प्रयास हुने नेताहरूले बताएका छन्। दलहरूबीच प्रदेश सरकार र उपनिर्वाचन लगायत विषय पनि छलफलमा प्रवेश गरेका छन्। एक नेताका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफाँड लगायत विषयमा आफूले प्रस्ताव तयार गर्ने र गठबन्धनका सबै दलमा छलफल गर्ने प्रस्ताव गर्नुभएको थियो। कंग्रेस मुख्य सचेतक रमेश लेखकका अनुसार हिजोबाट गठबन्धनमा बाँडफाँडका विषयमा छलफल सुरु भएको छ। उहाँले बैठकमा प्रारम्भिक रूपमा मन्त्रालय बाँडफाँड लगायत समसामयिक विषयमा शीर्ष नेताबीच छलफल भएको बताउनु भएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, कंग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, कंग्रेस उपसभापति पूर्णबहादुर खड्का लगायत नेता सहभागी थिए। चार दलको बैठकपछि अरू दलसँग पनि छलफलको तयारी छ। बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले पनि बैठकमा कुनै पनि दलबाट दावी प्रस्तुत नभएको बताउनुभयो। मन्त्री परिषद विस्तारको गृह कार्य मन्त्रालय बाँडफाँडको प्रस्ताव बनाउन प्रधानमन्त्रीलाई जिम्मा नयाँ पत्रिकाले समाचार छापेको छ।
सत्तारूढ गठबन्धनमा आबद्ध राजनैतिक दलका सांसदले सभामुखको अधिकार कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन्। प्रतिनिधि सभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव राख्दै सत्तारूढ गठबन्धनमा रहेका काङ्ग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र एकीकृत समाजवादीका सांसदले सभा सञ्चालनमा सभामुखलाई प्राप्त तजविजी अधिकार कटौती गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो गरेका हुन्। सत्तारूढ दलका सांसदहरूले फरक फरक संशोधन दर्ता गराउँदै एउटै माग राखेका छन्। सांसदहरूलाई कार्यव्यवस्था परामर्श समितिलाई बलियो बनाउँदै सभामुखको अधिकार कटौतीको आशय संशोधन प्रस्तावमा राखेका छन्। नियमावली मस्यौदाको नियम 13 कार्यव्यवस्था परामर्श समितिको व्यवस्था छ। त्यसको उपनियम 1 प्रतिनिधि सभा बैठकमा पेश हुने विषयको प्राथमिकता, समयावधि निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्याएका विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा बढीमा 21 सदस्य रहने कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिने व्यवस्था छ। उक्त नियममा उपनियम 4 थपेर सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने प्रस्ताव सत्तारूढ दलका सांसदले गरेका छन्। माओवादी सांसद माधव सापकोटाले बैठक सञ्चालनका सन्दर्भमा सभामुखको काम कारवाही कार्यव्यवस्था परामर्श समितिले तय गर्नुपर्ने संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। एमालेका दामोदर पौडेल बैरागीले भने सभामुखले कार्यव्यवस्थाको परामर्श लिने व्यवस्था हटाउनु पर्ने संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले चलिरहेको संसद बैठक रोकेर खाजा खाने छुट्टी दिनुपर्ने व्यवस्था नियमावलीमा राख्न प्रस्ताव गर्नुभएको छ। उहाँले खाजा नखाई लामो समय संसद बैठक चलाउँदा कार्य सम्पादनमा असर पर्ने भएकाले त्यस्तो व्यवस्था राख्नुपर्ने तर्क गर्नुभएको छ। सभामुखको अधिकार कटौती गर्न संशोधन शीर्षकमा कान्तिपुरमा समाचार छ।
प्रजातन्त्र प्रस्थापनापछि सरकार जस्तै प्रहरी नेतृत्व पनि अस्थिर बन्दै आएको छ। 2046 यता नेपाल प्रहरीका 17 आइजिपी फेरिए तर एकजनाले मात्र पूर्ण कार्यकाल संगठनको नेतृत्व सम्हाल्न पाए। गत 18 वैशाखमा नियुक्त अहिलेका आइजिपी धीरज प्रताप सिंह एक वर्ष पनि कार्यकाल पूरा गर्न नपाई शुक्रबारदेखि अवकाशमा जाँदै हुनुहुन्छ। प्रहरी नेतृत्वमा देखिएको यस्तो अस्थिरताले एकातर्फ कमाण्ड बलियो हुन सकेको छैन भने अर्कातर्फ दीर्घकालीन योजनामा पनि काम हुँदैन। प्रहरीमा हुने राजनीतिक चलखेल, वृत्ति विकास योजनाको अभाव तथा सेवा हदको प्रावधानले कानुन कार्यान्वयन गर्ने प्रमुख निकायको नेतृत्व अस्थिर बनेको हो। धेरै आइजिपीले 30 वर्षीय सेवा हदका कारण पूर्ण कार्यकाल काम गर्न पाएनन्। केहीले राजनीतिक हस्तक्षेपका कारण राजीनामा दिए भने केही भ्रष्टाचार मुद्दामा पर्दा प्रहरी नेतृत्व छिटो छिटो परिवर्तन हुन पुग्यो। प्रजातन्त्र स्थापनासँगै प्रहरी नेतृत्वमा अस्थिरता बढेको अवकाशप्राप्त प्रहरी अधिकारीहरू बताउँछन्। पञ्चायतकालको करिब 30 वर्षमा नेपाल प्रहरीमा 6 आइजिपी रहेकोमा सबैले पूरा कार्यकाल काम गरेका थिए। देशका अन्य सुरक्षा निकायमा तुलनात्मक रूपमा यस्तो अस्थिरता छैन। नेपाली सेनामा प्रधान सेनापतिको कार्यकाल 3 वर्षको हुन्छ। सेवाहद पूरा गर्ने व्यक्तिलाई मात्र सेना प्रमुखको रूपमा अघि बढाउने परम्परा छ। अर्कोतर्फ प्रधान सेनापतिको अवकाशको उमेर हद 61 वर्ष भएको र सेवाहदको प्रावधान भएकाले पनि सेनामा नेतृत्व विकासको प्रणाली विकास भएको छ। सशस्त्र प्रहरीको पनि बेला बेला छिटो समयका लागि नेतृत्व परिवर्तन भएको छ। 1 वर्ष अघि पुष्पराम केसी 3 साताका लागि महानिरीक्षक बन्नुभएको थियो भने कृष्ण कुमार तामाङ 9 दिनका लागि कामो महानिरीक्षक बन्नुभएको थियो। सशस्त्र प्रहरीमा पनि वृत्ति विकास योजना नभए पनि हाल भने नेतृत्व तहमा अस्थिरता छैन। यसरी छिटो छिटो प्रहरी प्रमुख फेरिँदा त्यसले संगठन कमजोर हुने र शान्ति सुरक्षामै त्यसको असर हुने पूर्व गृह सचिव गोविन्द कुसुम बताउनुहुन्छ। थोरै समयका लागि आइजिपी हुँदा बढी राजनैतिक हस्तक्षेप हुने र चेन अफ कमान्डमै असर पर्ने उहाँको भनाइ छ। नेपाल प्रहरीको नेतृत्व सधैँ अस्थिर, नयाँ पत्रिकामा समाचार छ।
वैशाख 10 गते हुने उपनिर्वाचनमा 12 निर्वाचन क्षेत्र नम्बर 2 लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो पनि चुनाव लड्ने हुनुभएको छ, लड्ने चर्चा छ। जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संसद प्रवेश गर्न खाली गराएका 12-2 निर्वाचन क्षेत्रबाट नै राजेन्द्र महतोले चुनाव लड्ने खबरले यादव र महतोबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ। गत मङ्सिर 4 गतेको निर्वाचनमा सर्लाहीबाट महतो र सप्तरीमा उपेन्द्र यादव पराजित भएपछि संसद प्रवेश गर्न पाएका छैनन्। लोकतान्त्रिक समाजवादी पार्टी 12 का अध्यक्ष नवलकिशोर सिंहले 12-2 पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि चुनाव लडाउन पार्टीभित्र छलफल चलिरहेको बताउनु भएको छ। अहिले छलफल चलिरहेको छ, 2-3 दिनमा उम्मेद्वारीको टुङ्गो लागिने अवस्था रहेको अध्यक्ष सिंहले बताउनुभयो। रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेका 12-2 निर्वाचन क्षेत्रबाट चुनाव लडेर संसद प्रवेश गर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई 12 पनि चुनौती देखिएको छ। मङ्सिर 4 को निर्वाचनमा गठबन्धनका उम्मेद्वारभन्दा स्थानीय मतदाताहरूले स्वतन्त्र उम्मेद्वारलाई बढी मत दिएको, स्थानीय उम्मेद्वार र बाहिरी उम्मेद्वार बीचको चुनावी नारा यादव र गैर यादव मतदाता बीच क्षेत्रमा देखिने अविश्वासले गर्दा 12-2 उपेन्द्र यादवलाई चुनाव जित्न चुनौती देखिएको हो। यसैबीच जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई 12-2 पनि पराजित गर्नुपर्ने बताउनु भएको छ। वैशाख 10 गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा 12-2 यादवलाई पराजित गर्नका लागि जनमत पार्टीले पनि उम्मेदवारी दिने उहाँले बताउनुभयो। हिजो कलैया स्थित सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालय परिसरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले उपेन्द्र यादव फिरङ्गी रहेको आरोप लगाउनुभयो। उपेन्द्र यादवलाई सप्तरीका जनताले जसरी हराए त्यसरी नै 12 पनि हराउनु पर्ने राउतले बताउनुभयो। उपेन्द्र यादव आफै मन्त्री बन्ने लालसाले पार्टीबाट कसैलाई पनि सरकारमा पठाउन नचाहेको राउतले आरोप लगाउनुभयो। सत्ता गठबन्धनभित्र उप प्रधानमन्त्रीको अफर आफूलाई आइरहेको समेत राउतले खुलासा गर्नुभयो। 12-2 उपेन्द्रसँग चुनाव लड्न राजेन्द्रको चर्चा, यादवलाई 12 पनि पराजित गर्नुपर्छ सिके राउत, नागरिक दैनिकमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
अब पूँजीको अभावमा घर बनाउन रोकिनु पर्दैन, सनराइज घर कर्जा लिई न्यूनतम मासिक किस्तामा ढुक्क भई आफ्नो सपनाको घर बनाउनुहोस्। हाल घर कर्जा उपभोग गरिरहनु भएका महानुभावहरूले समेत यस योजनाबाट लाभ लिन सक्नुहुनेछ। सनराइज ब्याङ्क लिमिटेड, हामी सँगसँगै।
गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
मार्बल का सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा नाराबाजी गर्ने 3 जना विरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीलाई 5 दिनको अनुमति दिएको छ। नाराबाजीका क्रममा उनीहरूले अभद्र व्यवहार गरेको र अश्लील बोलेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी परिसर टेकुका प्रमुख दान बहादुर कार्कीले पक्राउ परेकामाथि अनुसन्धान सुरु भएको जानकारी दिनुभयो। भीआईपी र भीआईपी सवारीको संवेदनशीलता हुन्छ। सवारी चलाउँदा शारीरिक सुरक्षा र सम्मानको पनि सरोकार हुन्छ। कार्कीले भन्नुभयो, यस्तो अवस्थामा पोइन्ट ब्ल्याकमै हात खुट्टा फाल्दै गएको अवस्था त्यस क्षणका लागि अस्वाभाविक थिएन। उनीहरूले आफ्ना कुरा राख्न पाउने भए पनि त्यसमा भद्रता पनि हुनुपर्ने एसएसपी कार्कीले बताउनुभयो। प्रहरीले पक्राउ परेकाहरू फरक फरक जिल्लाका भएको र नियोजित रूपमा गएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेको छ। सोलुखुम्बुका 23 वर्षीय उद्धव बस्नेत, बझाङका 18 वर्षीय विप्लव खड्का र बागलुङका सोम शर्मा पक्राउ परेका छन्। उनीहरूले विगतमा पनि युट्युबमा विभिन्न विषय उठाउँदै आएको र त्यसअघि पनि पक्राउ परेको प्रहरीको दावी छ। मंगलबार उनीहरूले बैंकको चर्को ब्याज फिर्ता हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए। प्रधानमन्त्री विरूद्ध अश्लील बोलेको भन्दै मुद्दा तयारी। कान्तिपुरमा समाचार छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएकी दिन सोमबार संसद भवन परिसरमा पत्रकारहरूसँग भन्दै हुनुहुन्थ्यो, अब वैशाख पहिलो सातासम्म भारत भ्रमणमा जान्छु। भारतले अहिलेसम्म औपचारिक निम्तो दिएकै छैन। निम्तो बिना भारतको पाहुना बन्न आतुर प्रचण्ड स्वयंलाई भेट्न महिलाहरू सिंहदरबार आउँदैछन्, त्यो पनि राजमार्गमा हिँडेर। तर उनीहरूको माग के हो? प्रधानमन्त्रीलाई भेट्न आफ्ना नागरिक किन पैदलै आउँदैछन्? सरकारलाई वास्तै छैन। प्रहरी प्रशासनबाट संरक्षित मिटर ब्याजी सुदखोरले विपन्न सर्वसाधारणको उठीवास लगाएका छन् भनेर राज्यले विगतमा गरेका अनुसन्धानले नै पुष्टि गरेका छन्। मिटर ब्याज पीडितले विगतमा जस्तै यसपटक पनि ठाउँ ठाउँमा आन्दोलन गरिरहेका छन्। तर सरकारले सुन्दै नसुनेपछि पूर्वी मधेसका पीडितहरू बर्दिवासमा जम्मा भएर काठमाडौँको मार्चमा छन्। यसअघि आफ्ना सरोकार सुनाउन उनीहरू पछिल्लो 9 महिनादेखि स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी र मधेस सरकारका अड्डाहरूमा धाइरहेका थिए। प्रधानमन्त्रीलाई राज्य चिनाउन हिँडेका महिला शीर्षकमा कान्तिपुरमा समाचार छ।
नेपालमा क्यान्सर रोगको उपचार गर्न घर जग्गा नै बेच्नुपर्ने अवस्था छ। क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा 16% क्यान्सर रोगको उपचार गर्न घर जग्गा नै बेच्नु परेको पाइएको हो। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज भएका बिरामीमा गरिएको अध्ययनअनुसार क्यान्सर उपचारमा घर जग्गा बेच्नुपर्ने अवस्था देखिएको हो। अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा एक्सन नेपालले गरेको अनुसन्धानमा 16% घर जग्गा बेचेर क्यान्सर रोगको उपचार गर्ने गरेको पाइएको छ। यसै गरी बढी खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झन्डै 4 गुणा बढी उपचारमा खर्च गर्ने गरेको पाइएको थियो। प्रत्यक्ष मेडिकल खर्च अन्तर्गत सबैभन्दा बढी खर्च केमोथेरापीमा हुने गरेको पाइएको थियो। केमोथेरापीमा 28% खर्च रहेको छ। अनुसन्धान अनुसार एकजना क्यान्सर बिरामीले रोगको पहिचान र उपचारमा 981,370 रुपियाँ खर्च्ने गरेका छन्। अध्ययन अनुसार नेपालमा क्यान्सर रोगको उपचार गराउने मध्ये 43% बिरामीले आफ्नो प्रमुख आय कृषि भएको बताएका छन्। घर आयसी बचतबाट उपचार गर्ने 27.2, व्यापार गरेर क्यान्सर उपचार गर्ने 22.3, दैनिक ज्याला मजदुरीबाट क्यान्सर उपचार गर्ने 11.7, सरकारी सेवामा कार्यरत 8.7 र वैदेशिक रोजगारीमा सहभागी 8.7% क्यान्सर रोगको उपचार गरिरहेका छन्। घरबारी बेचेर क्यान्सर उपचार, गोर्खापत्रमा समाचार छ।
सवारी चालक अनुमति पत्र लाइसेन्स नवीकरण गर्न कति समय लाग्ला? 20 मिनट, आधा घन्टा वा 1 घन्टा? यस्तै सोचिरहनु भएको छ भने तपाईँ गलत हुनुहुन्छ। एउटा लाइसेन्स नवीकरण गर्न 5 घन्टा कुर्नुपर्ने बाध्यता छ। रामेछापका श्रीकृष्ण सुवेदी काठमाडौँमा सानोतिनो व्यवसाय गरेर बस्नुहुन्छ। उहाँले लाइसेन्स नवीकरण गर्न जाँदा 5 घन्टा लाइन बस्नु पर्यो। त्यति गरेर पनि उहाँले स्मार्ट लाइसेन्स पाउन अझै कति कुर्नुपर्ने हो त्यसको ठेगान छैन। सुवेदी कार्यालय समय खुल्ने बित्तिकै एकान्त कुनास्थित यातायात कार्यालय पुग्नु भएको थियो। उहाँले टोकन पाउन झन्डै 11 बजाउनु पर्यो। लामो लाइन छिचोलेर टोकन पाएपछि बायोमेट्रिकदेखि स्वास्थ्य जाँचका लागि 104 नम्बर कोठामा पनि उहाँले 1 घन्टा लाइनमा बस्नु पर्यो। लाइन कुरेर बसेका उहाँ आँखाको स्वास्थ्य जाँच गराउँदा कर्मचारीको रुखो बोली र व्यवहार खेप्नु परेको सुनाउनुहुन्छ। 2 घन्टाको लाइन सकेर कोठा नम्बर 106 लाइन बस्नुभयो। उहाँको पालो आउन 2 जना मात्रै बाँकी रहँदा खाजा समय भएको भन्दै कर्मचारी झ्याल बन्द गरेर 45 मिनट जति हराए। लाइन छाडौँ, फेरि सुरुदेखि बस्नुपर्ने बाध्यता नछाडौँ थकाइ लागिसकेको बताउने उहाँले भुइँमै बसेर लाइन कुरेको सुनाउनु भयो। तर यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्त कुना ललितपुरका कार्यालय प्रमुख मदन प्रसाद पोखरेल भने एउटा लाइसेन्स नवीकरण गर्न 20-25 मिनट मात्रै समय लाग्ने दावी गर्नुहुन्छ। पहिले के कति लाग्थ्यो त्यसबारे म जान्दिनँ, अहिले म आएपछि एउटा लाइसेन्स नवीकरणका लागि 20-25 मिनट मात्रै लाग्छ उहाँले भन्नुभयो। कार्यालय प्रमुख पोखरेलले गाडीको जाँच पास र नामसारीका लागि भने 1.5 घन्टा लाग्ने तर अन्य कामका लागि आधा घन्टाभन्दा बढी कुर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। एउटा लाइसेन्स नवीकरण गर्न 5 घन्टा शीर्षकमा राजधानी दैनिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
नेपाल सरकार विज्ञापन बोर्ड।
आयो आयो छुट र बोनसको नयाँ सिजन, दिसोमै छ रमाइलो जीवन, मात्र रु 2,999 लियौ दिसोमको नयाँ खुसीको कनेक्सन। यति मात्र होइन छुट र बोनसको बाहा अझै धेरै पाउनु, एक वर्ष रिचार्जमा 24 महिनासम्म डिसोम ढुक्कैले हेर्नुहोस्। एक वर्षमा 24 महिना सुनेको छैन,
साथै एक वर्ष रिचार्जमा हरेक हप्ता साप्ताहिक लकी ड्रबाट नगद रु 1,00,000 जित्ने मौका पाउनुहोस्। डिसोमको बोनस योजना अन्तर्गत 1 महिनाको वा रु 1,000 भन्दा कमको रिचार्जमा 5% बोनस, 3 महिनाको रिचार्जमा 1 महिना बोनस, 6 महिनाको रिचार्जमा 3 महिना बोनस, रु 1,000 को रिचार्जमा 10% बोनस, रु 2,000 को रिचार्जमा 20% बोनस।
डिसो, खुसीको कनेक्सन।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। चालु आर्थिक वर्षको फागुनसम्ममा मुलुकले गर्ने कुल निकासीभन्दा इन्धन आयातमा बढी खर्च भएको छ। भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म 1,96,36 करोड रुपियाँ बराबरको इन्धन पेट्रोलियम पदार्थ आयात भएको छ। यही अवधिमा मुलुकको कुल निर्यात व्यापार 1,04,00,000 रुपियाँ पुगेको छ। यो इन्धन आयातको तुलनामा करिब आधा मात्रै हो। गत वर्ष भने निर्यात व्यापार 2,00,00,000 रुपियाँ पुगेको थियो। विभागका अनुसार फागुनसम्ममा 98,95,82,00,000 रुपियाँ बराबरको डिजल आयात भएको छ भने 44,15,99,00,000 रुपियाँ बराबरको पेट्रोल ल्याइएको छ। यस्तै 38,72,60,00,000 रुपियाँ बराबरको एलपी ग्यास तथा 14,51,72,00,000 रुपियाँ बराबरको हवाई इन्धन आयात भएको छ। इन्धन आयात निर्यात व्यापारसँग मात्रै धेरै होइन, कुल आयातमा पनि यसको हिस्सा धेरै छ। फागुनसम्मको कुल आयातमा इन्धनको हिस्सा 18.55% पुगेको छ। निकासी व्यापारतर्फ यस अवधिमा 15,18,18,00,000 रुपियाँ बराबरको पाम आयल तथा 8,37,22,00,000 मूल्य बराबरको सोयाबिन आयल निर्यात भएको छ। निर्यातको दोब्बर इन्धन आयात कारोबार दैनिकमा समाचार छ।
विलासिताका वस्तुको प्रतिबन्ध फुकुवापछि आयात आकाशिएको छ, निर्यात भने ओह्रालो लागेको छ। फागुनमा 1,39,22,00,000 रुपियाँको आयात हुँदा निर्यात भने 11,36,00,000 मात्रै भएको छ। सरकारले पुस 1 गतेदेखि विलासिताका वस्तुको प्रतिबन्ध हटाएसँगै राष्ट्र बैङ्कले अनिवार्य नगद मार्जिन हटाएको थियो, जसको परिणाम देखिन थालेको हो। भन्सार विभागको तथ्याङ्क अनुसार फागुनको वस्तु आयात भदौ यताकै सबैभन्दा बढी हो। चालु आर्थिक वर्षको हालसम्मको अवधिमा भने दोस्रो उच्च हो। यसअघि भदौमा 1,42,31,00,000 मूल्यको सामान भित्रिएको थियो। विभागका अनुसार माघभन्दा फागुनमा 13,00,000 बढीले वस्तु विदेशबाट आएको हो। आयात उच्च, निर्यात सुस्त। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
झट्ट बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या गर्ने कसुरदारलाई अदालतले हिजो जीवित रहेसम्म जन्मकैदको सजाय गरेको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले सप्तरीको डाक्नेश्वरी नगरपालिका तीन होटेलका 19 वर्षीय रोहित कुमार यादवलाई यस्तो सजाय गरेको हो। अदालतका इजलास अधिकृत कुमार सुवेदीका अनुसार कसुरदारलाई 6 लाख रुपियाँ जरिवाना तिराउन र 1 लाख क्षतिपूर्ति भराउन समेत फैसला भएको छ। बालिकाको बलात्कारपछि गाउँमा हल्ला हुने डरले यादवले हत्या गरेको पुष्टि भएको छ। गाउँकै 9 वर्षीय बालिकाको बलात्कारपछि हत्या आरोपमा उनलाई यो सजाय सुनाइएको हो। जीवित रहेसम्म कैद शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
नास्पातीको दाना लाग्दै गर्दा भट्टाभट झर्न थालेपछि गत वर्ष दक्षिणकालीका किसानले कृषि अनुसन्धान परिषद नार्कलाई गुहारे। नार्कका प्लान्ट ब्रिडर विशेषज्ञ कृष्ण कुमार मिश्र सहितको एक टोली एक चरण स्थलगत निरीक्षणमा निस्कियो। कुन रोग लागेर दाना झर्यो भन्ने पुष्टि गर्न विस्तृत अनुसन्धान गर्नुपर्ने निष्कर्ष नार्कमा पेश गर्यो, तर कार्यकारी निर्देशकले अनुसन्धानबारे कुनै चासो नै दिएनन्। कार्यकारी निर्देशकले निर्णय र बजेट व्यवस्थापन नगर्दा अनुसन्धान भएन। 2 वर्ष अघि धनकुटामा एभोकाडो झर्ने रोग लाग्यो। नार्कका पाखरीवास प्रमुख डाक्टर गोविन्द तिमिल सिन्हाले केन्द्रमा तत्काल समस्या सुनाउनु भयो, तर अनुसन्धानका लागि केन्द्रबाट कुनै चासो र निर्णय नै भएन। देशमा कृषि अनुसन्धानको म्यान्डेट पाएको एकमात्र निकाय नार्क कुन गतिमा चलेको छ यी प्रतिनिधि घटनाले केही हदसम्म स्पष्ट पार्छन्। यो सँगै वैज्ञानिक र प्राविधिक कर्मचारी अभाव भएका कर्मचारीलाई पनि विषय विज्ञता विपरीत जिम्मेवारी दिएर दुरुपयोग बिउबिजन भण्डारण कक्ष नै कर्मचारीका क्वार्टर बनाएका जस्ता व्यथितै नारकमा छरपष्ट छन्। नयाँ पत्रिकामा समाचार छ।
र विशेष अदालतले भ्रष्टाचार मुद्दामा 4 जना उपसचिवलाई सजाय सुनाएको छ। यसका साथै अन्य 9 जना कर्मचारीमाथि सजाय निर्धारण गरिएको छ। इटारी स्थित यातायात कार्यालय कोशीमा कार्यरत कर्मचारी विरुद्ध दायर भ्रष्टाचार मुद्दामा 9 जनालाई कसुर कायम गर्दै 30 फागुनमा विशेषले हिजोका लागि सजाय निर्धारण पेशी तोकेको थियो। विशेष अदालतका उपरजिस्ट्रार नारद भट्टराईका अनुसार उपसचिव रमेश प्रसाद दाहाल, विष्णु प्रसाद पौडेल र नयराज नेपाललाई 8-8 वर्ष कैद हुने भएको छ। उनीहरूलाई क्रमशः 3 करोड 2 लाख, 5 करोड 83 लाख र 6 करोड 17 लाख रुपियाँ बिगो तथा बिगो रकमको दोब्बर जनही जरिवानाको सजाय सुनाइएको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बदभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो। यातायात कार्यालयका लेखाधिकृत कुमार बहादुर कटुवाललाई भने 6 वर्ष कैद हुने भएको छ। फैसला अनुसार उनलाई 50,82,000 रुपियाँभन्दा बढी बिगो र त्यसको दोब्बर जरिवाना भराइनेछ। अर्का लेखाधिकृत टिकाराम अधिकारीलाई भने 9 वर्ष कैद, 14 करोड 7 लाख रुपियाँभन्दा बढी बिगो र यसको दोब्बर जरिवाना हुनेछ। यातायात कार्यालयका लेखापाल सुरेश अधिकारीलाई पनि 9 वर्ष कैद सजाय सुनाइएको छ। अर्का लेखापाल देवराज नेपाललाई विशेष अदालतले 11 करोड 22 लाख रुपियाँ बिगो र यसको दोब्बर जरिवाना भराउने फैसलामा उल्लेख छ। मुद्दाका प्रतिवादी रुद्र प्रसाद दाहाललाई पनि 8 वर्ष कैद तथा 5 करोड 32 लाख रुपियाँ बिगो तथा यसको दोब्बर जरिवाना तिराउने फैसला भएको छ। अख्तियारले 4 असार 2074 दायर गरेको मुद्दामा 5.5 वर्षपछि विशेषले फैसला दिएको हो। 3 उपसचिवलाई 8 वर्ष कैद, 1 जनालाई 2.5 वर्ष। यातायात कार्यालय इटहरीमा 61 करोड भ्रष्टाचार शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको तमिलनाडुमा एक पटाका कारखानामा विस्फोट हुँदा 8 जनाको मृत्यु भएको छ। पटाकामा प्रयोग हुने कच्चा पदार्थमा अचानक आग लागि भएपछि भएको विस्फोटमा अन्य 17 जना घाइते भएका छन्। यो कारखाना तमिलनाडुको राजधानी चेन्नईबाट करिब 80 किलोमिटर दक्षिण पश्चिममा रहेको काँचीपुरम जिल्लाको कुरुभीमलाई क्षेत्रमा पर्छ। घाइतेहरूलाई काँचीपुरम सरकारी अस्पताल र चेन्नईको 2 अस्पतालमा भर्ना गरिएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। अधिकारीहरूका अनुसार विस्फोटको समयमा 25 जना काम गरिरहेका थिए।
अब खेल समाचार। प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले हिजो लाओसलाई 2-0 गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ। दशरथ रङ्गशालामा भएको खेलमा नेपालका लागि 2 अनुभवी खेलाडी अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे। घरेलु भूमिमा प्राप्त जितसँगै नेपालले लाओससँगको अपराजित यात्रालाई पनि कायम राखेको छ। यसअघि लाओससँग खेलेको 2 खेलमध्ये नेपालले 1 बराबरी र 1 जितमा खेलेको थियो। नेपाल र लाओसबीच 7 वर्षपछि भिडन्त भएको हो। सन् 2016 यी दुई टिमबीच 2 पटक भिडन्त भएको थियो। पहिलोपटक भएको खेल 1-1 बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपाल टाई ब्रेकरमा 3-0 विजयी भएको थियो। लाओस विरुद्धको तेस्रो खेलमा जित निकाल्ने क्रममा नेपालले खेलको 30 मिनटमा अग्रता बनायो। एरिक विष्टको कर्नरमा डिफेन्सबाट गोल गर्न विपक्षीको गोलपोस्टमा पुगेका अनन्तले हेड मार्फत गोल गरे। 56 मिनटमा नवयुगको दर्शनीय गोलले घरेलु टिम नेपालको अग्रता दोब्बर भयो। नवयुगले करिब 35 गजको दूरीबाट सिधै भली प्रहार मार्फत गोल गरेका थिए। प्रतियोगिता अन्तर्गत दोस्रो खेल चैत 11 गते भुटान र लाओसबीच हुनेछ। त्यसको 3 दिनपछि नेपालले भुटानको सामना गर्नेछ। तिनै टिमले एकले अर्कासँग खेलेपछि चैत 17 गते शीर्ष दुई टिमबीच फाइनल खेलाइनेछ। यसैबीच 17 वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई 5-0 हराएको छ। वर्षा ओली र सोनु परियारले समान दुई गोल गरेको खेलमा नेपाली युवा टोलीले हिजो भुटानमाथि सहज जित दर्ता गरेको। जितपछि नेपालले प्रतियोगितामा दुई खेलबाट 3 अङ्क जोडेर 4 स्थानमा रहेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
नयाँ गठबन्धनलाई भागभन्दा मिलाउन सकस, मन्त्रालय बाँडफाँटको प्रस्ताव बनाउन प्रधानमन्त्रीलाई जिम्मा।
राजनैतिक चलखेलले प्रहरीको नेतृत्व सधैँ अस्थिर, 2046 फेरिए 17 आइजिपी, एकजनाको मात्रै कार्यकाल पूरा।
सभामुखको अधिकार कटौती गर्ने नियमावलीमा संशोधन प्रस्ताव, प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्ने 3 युवालाई मुद्दा चलाउने तयारी।
भारतमा एक पटाका कारखानामा विस्फोट हुँदा 8 जनाको मृत्यु, 17 जना अस्पताल भर्ना।
र 3 नेसन्स कप फुटबलमा नेपालको विजय सुरुवात।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। समीसा र नरेन्द्र विदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।